الحمد لله جل وعلا، وصلى الله وسلم على رسوله المصطفى ونبيه المجتبى وأمينه على وحي السماء، وعلى آله النجبى وأصحابه الأتقياء أفضل الخلائق بعد الأنبياء. ومن بهديهم اقتدى وبآثارهم اقتفى. من المفسرين والمحدثين والفقهاء إلى يوم الجزاء. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله وذروا ما بقي من الربا إن كنتم مؤمنين. فإن لم تفعلوا فأذنوا بحرب من الله ورسوله، وإن تبتم فلكم رؤوس أموالكم لا تظلمون ولا تظلمون. وقال الله تعالى: وما آتيتم من ربا ليربو في أموال الناس فلا يربو عند الله، وما آتيتم من زكاة تريدون وجه الله فأولئك هم المضعفون. اللهم صل وسلم على عبدك ورسولك ونبيك محمد أحمد وعلى آله وأصحابه وبارك وصل وسلم عليه. میرے محترم اور مکرم بزرگوں، بھائیوں، اللہ تبارک و تعالی نے ہمیں جو اسلامی تعلیمات عطا فرمائی ہیں، یہ اسلامی تعلیمات کامل و مکمل ہیں. اور قرآن کریم کہتا ہے: الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا. حجۃ الوداع کا موقع ہے، جناب رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ 100,000 سے زیادہ صحابہ کرام موجود ہیں، اور آپ صلی اللہ علیہ وسلم نے نازل ہونے والی آیات امت محمدیہ کے سامنے تلاوت فرمائی، پیش کی ہیں. اس آیت میں اللہ تبارک و تعالی فرما رہے ہیں کہ ہم نے تم تمام امت کے لیے اسلام کو مقرر کر دیا ہے، اور دین اسلام وہ دین ہے کہ جس پہ چلنے سے اللہ وحدہ لا شریک کی رضا اور خوشنودی حاصل ہوتی ہے. اور صرف یہ نہیں کہ رضا بلکہ رضا کے ساتھ ساتھ اللہ وحدہ لا شریک نے یہ بھی احسان فرما دیا کہ کہا کہ آج ہم نے تمہارا دین مکمل کر دیا ہے. یہ جو دین مکمل ہوا ہے اس دین کی تکمیل میں تعلیمات وہ زندگی کے ہر شعبے اور ہر پہلو سے متعلق ہیں. مثلا بچے کی ولادت, اس کے اذان, اس کی گھٹی, اس کا عقیقہ, اس کی تعلیم کا انتظام, مرو اولادکم بالصلاۃ وہم ابناء سبع سنین, بچوں کو نماز کی پابندی سکھاؤ جبکہ وہ 7 سال کے ہو چکے ہوں. وَإِذَا بَلَغَ الْأَطْفَالُ مِنْكُمُ الْحُلُمَ, اللہ تعالیٰ قرآن میں فرماتے ہیں بچے جب عقل مند ہو جائیں تو ان کی تربیت شروع کرو. اور آگے جا کے نوجوان ہوگا اے افنا شبابہ ونشاتہ فی طاعت اللہ, حدیث شریف میں آتا ہے سبعۃ یظلہم اللہ تحت ظل عرشہ یوم لا ظل الا ظل عرشہ, 7 لوگ ایسے ہیں کہ اللہ وحدہ لا شریک قیامت اور حشر میں ان کو اپنے عرش کے نیچے سائے میں جگہ دیں گے. یہ عرش کے نیچے سائے میں جگہ ملنا کوئی چھوٹی بات نہیں ہے. یوم یفر المرء من ابیہ و امہ و اخیہ, قرآن کریم میں آتا ہے کہ اس دن انسان اپنے بھائی سے, اپنے باپ سے, اپنی ماں سے, وصاحبتہ و بنیہ, اور اپنی بیوی کو چھوڑ کے بھاگ جائے گا. ایسی پریشانی کا دن, ایسی تکلیف کا دن. سورج 2 نیزے کی بلندی پہ آ چکا ہوگا. یہ دنیا والے کہتے ہیں کہ موسم گرم ہو رہا ہے, گلوبل وارمنگ ہو رہی ہے. ٹھیک ہے, اس کے مزید اسباب ضرور ہوں گے, لیکن ہماری شریعت مطہرہ نے اس کی بھی نشاندہی کر دی ہے کہ جیسے جیسے روز قیامت قریب آئے گا گرمی بڑھتی چلی جائے گی. اس کی طرف توجہ نہیں ہے کہ اعمال کیے جائیں, توبہ کی جائے, استغفار کیا جائے, اور چیزوں کی طرف توجہ بہت زیادہ ہے. تو میں بتا رہا تھا کہ 7 افراد ایسے ہیں کہ اللہ وحدہ لا شریک جن کو قیامت کی سخت تکلیف کی گھڑی میں بھی اپنے خاص فضل و احسان سے عرش کے سائے میں جگہ دیں گے. ان لوگوں میں سے ایک فرد کے بارے میں آیا وشاب نشا فی عبادت اللہ, اور وہ نوجوان جو اللہ کی عبادت میں بڑا ہوا ہو. اس حدیث کی تفسیر میں حافظ الدین والدنیا علامہ ابن حجر عسقلانی رحمت اللہ علیہ فرماتے ہیں اے افنا نشاتہ و شبابہ فی طاعت اللہ تعالی, مطلب یہ ہے کہ اس نوجوان نے اپنی نوجوانی اور اپنی تازگی اللہ کی اطاعت میں لگا دی. اور یہ میں بتا رہا ہوں دین کا کمال کہ نہ بچہ مستثنا ہے, نہ نوجوان مستثنا ہے, ना शादी शुदा मर्द मुस्तस्ना है, ना 50-60 साल का मर्द मुस्तस्ना है, और न 100-120 साल का मर्द मुस्तस्ना है। सबके लिए हमारे दीन में जिंदगी का ढंग, आदाब और बेहतरीन तरीका, लकद कान लकुम फी रसूलिल्लाह उस्वतुन हसना, अल्लाह के रसूल की उस्वाए हसना को अपना लेना, ये हमारे दीन का असल गोल है, असल मिशन है। और मसला ये है कि जिस तरह एक मुसलमान के घर में दीन नाफिज होना चाहिए और जिस तरह एक मुसलमान की फैक्ट्री में, एक मुसलमान के दफ्तर में, एक मुसलमान के बिजनेस की जगह में दीन नाफिज होना चाहिए, इसी तरह उसकी माशियात में भी दीन नाफिज होना चाहिए। आप सब हजरात जानते हैं कि आजकल के अय्याम में ये ऐलान किया गया कि हुकूमत पाकिस्तान ने खुद अपनी शरई इस्लामी अदालत के खिलाफ सुप्रीम कोर्ट में जाके ये केस किया था कि ये शरई अदालत का फैसला हम नहीं मानते, इसलिए कि हमारा तो पूरा का पूरा निजाम, हमारा बैंकिंग सिस्टम, हमारा फाइनेंशियल सिस्टम, वो सारा का सारा सूद के ऊपर चल रहा है। और अब जाके अल्लाह जाने के क्या असबाब हैं और क्या वजूहात हैं, ट्रैक रिकॉर्ड इनका ऐसा है कि इनकी नेकी भी आदमी को नेकी नहीं लगती है। बहरहाल, लेकिन मुसलमानों के लिए एक हौसला अफजा खबर जरूर है, अल्लाह करे कि ये इस मसले में मुखलिस हों, सच्चे हों और वाकईतन दीन के अहकाम पर अमल करने का इनका इरादा हो चुका हो, तो इससे बड़ी और इससे अच्छी बात हो नहीं सकती। और कहते हैं कि सूद को हम छोड़ देंगे और हम इस्लामी निजाम मईशत को अपनाएंगे और इसके ऊपर चलने के लिए उलमाए किराम के निगरानी में कोई कमेटी भी बनाई गई है और वो हुकूमत पाकिस्तान को सिफारिशात पेश करेंगे, तरीके बताएंगे, तो मुनासिब हुआ कि सूद के बारे में मुसलमान भाइयों को कुछ वाज़ो नसीहत कर दी जाए। सबसे पहले सूद क्या चीज है और सूद की कौन सी सूरतें हैं जो सूद की ममानअत के वक्त राइज थीं, और उसके अलावा जो सूद की सूरतें बनती हैं आया वो जायज हैं या नाजायज हैं, उलमाए किराम का ये अपना एक मैदान है ये। और हदीस शरीफ में आता है कुल्लु कर्दिन जर्र नफअन फहुआ रिबन, हर वो कर्जा जो नफा लेके वापस आएगा वो रिबा है। बहुत आसान कायदा है और बहुत ही जबरदस्त अल्फाज में बयान हुआ है, कुल्लु कर्दिन जर्र नफअन फहुआ रिबा। जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हयात तय्यबा में जो कुफार और मुशरिकीन के अंदर सूद नाफिज था उसका तरीका भी यही था कि एक आदमी दूसरे आदमी से कर्जा तलब करता था, मेरे घर में भूख है, मेरे पास पहनने के कपड़े नहीं हैं, या मेरे पास बच्चों की तरबियत और बढ़ाने का इंतजाम नहीं है, आप अमीर आदमी हैं, मुझ पे एहसान कीजिए, मुझे कर्जा दे दीजिए ताकि मैं अपने मामलात को आगे बढ़ाऊं, सीधा करूं। और कर्जा देने वाला उससे कहता था कि ठीक है, मैं आपको पैसे दूंगा, दिरहम दूंगा, दीनार दूंगा, लेकिन जितने दे रहा हूं इससे ज्यादा वापस लूंगा। मसलन 50 दीनार दे रहा हूं तो 55 दीनार, 60 दीनार वापस लूंगा। और ये वो रेबा है जो रेबा उस जमाने में बिल्कुल आम था, हर जगह मौजूद था। अल्लाह वहदहु ला शरीक ने आयात नाजिल फरमाई, या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह, ए ईमान वालों अल्लाह से डरो, वज़रू मा बक़िया मिनर रेबा, और जो सूदी मामलात हैं छोड़ दो, खत्म कर दो, इनकुन तुम मोमिनीन, अगर तुम ईमान वाले हो, अगर वाकई तुम में ईमान है तो सूद छोड़ दो। तो पहला सवाल तो ये होता है कि क्या पाकिस्तान आज आजाद हुआ है, और क्या पाकिस्तान में रहने वाले कायदीन और बड़े, ये आयत उनके इल्म में नहीं थी, 70 साल से क्या कर रहे थे, और न जाने कि इस वबा की वजह से और इस अजीम अल्लाह की नाफरमानी की वजह से हमें किस किस किस्म के नुकसानात उठाने पड़े हैं, हमें कितनी बड़ी बड़ी मुश्किलात और नहूसतों से गुजरना पड़ा है। और ये कायदा और कानून है कि जब किसी कौम का कोई गुनाह हो, किसी मुल्क का कोई गुनाह हो, तो फिर उसमें सारे शरीक होते हैं। पश्तो में कहते हैं कि पउचो के लुआंदस्वजी, यानी जब सूखी घास ज्यादा होती है तो गीली घास भी उसमें जल जाती है, फिर ये नहीं कहा जाता कि गीली बची क्यों नहीं है। तो बहरहाल सूद बहुत बड़ा गुनाह है, पूरे के पूरी शरीयत मुतहरा में आप उठा के देखिए, जिनाकार को अल्लाह ने जंग ऐलान का नहीं कहा है, शराबी को अल्लाह ने ऐलान जंग के साथ याद नहीं किया है, और उसकी वाइदात हैं, वो शैतान का साथी है और वो शैतान के कामों में लगा है, चोर को अल्लाह ने ऐलान जंग के साथ याद नहीं किया है, लेकिन सूदखोर के बारे में फरमाया फ़इल्लम तफ़ालू, अगर सूद नहीं छोड़ते, फ़अज़नू बिहर्बिन मिनल्लाह व रसूले, तैयारी कर लो, ऐलान जंग है अल्लाह और उसके रसूल के साथ। पहली बात, ऐलान जंग यानी दुश्मनी, यानी खिलाफ होना, यानी दूसरे के खत्म करने के दरपे होना, और जंग भी किसके साथ, अल्लाह के साथ जो खालिक है, जो राजिक है, सुम्म सव्वा का रजुला, जिसने तुम्हें एक मर्द बनाया है। ऐलान जंग किसके साथ, अल्लाह के रसूल के साथ, जो रहमतुल्लिल आलमीन है, जो सैयदुल अंबिया वल मुरसलीन है, जो हमारी और आपके शाफे हैं, शफात के हम उम्मीदवार हैं, उनके साथ ऐलान जंग हो रहा है। फइन तुबतुम फलकुम रूसु अमवालिकुम, और अगर तुम तौबा कर लो, सीधे हो जाओ, सूद की लेन देन और सूदबाजी छोड़ दो, तो अल्लाह ने फरमाया जो तुम्हारा माल है वो तुम्हारा ही है, कोई इस्लाम तुमसे छीनने के दर पे नहीं है। और इस्लाम ला तज़लिमून वला तुज़लमून, ना आप पर किसी को जुल्म करने देगा और ना आपको किसी पर जुल्म करने देगा। यहां से इस बात की वजाहत भी जरूरी है कि सूद اپنی تمام صورتوں کے ساتھ ناجائز ہے، حرام ہے. اور اس زمانے کا جو سود ہے اس میں اور زمانہ قدیم کے سود میں تھوڑا فرق بھی موجود ہے. مثلا اس زمانے میں جو بڑا سود خور ہے وہ بڑا سیٹ ہوتا ہے، اور جس کے پاس زیادہ پیسہ موجود ہے وہ بینک کے پاس جاتا ہے اور بینک سے مزید پیسے طلب کرتا ہے تاکہ یہ جو مال موجود ہے اس کو اور بڑھا دیا جائے، اور تاکہ یہ جو مال موجود ہے اس کو ڈبل کر لیا جائے اور اس سے سرمایہ کاری کی جائے، اور اس سرمایہ کاری کو پھر اس میں سے جو نفع ہوگا وہ نفع خود بھی لے اور بینک والوں کو بھی واپس کرے. یہ سود بھی حرام ہے، اور علت اس میں وہی ہے کہ ہماری شریعت مطہرہ میں اللہ نے ایسا خوبصورت قانون بنایا ہے کہ پیسے پہ جب محنت ہوتی ہے تو وہ محنت کا پیسہ حلال ہے، پیسے کے اوپر جب کام ہوتا ہے، پیسے کے اوپر جب رسک لیا جاتا ہے، اور پیسے کے اوپر جب تجارت ہوتی ہے، یہ تجارت اللہ وحدہ لا شریک کے ہاں پسندیدہ عمل ہے. اور اسلام ایسا عظیم دین ہے کہ اس دین میں تجارت کے احکام تفصیل کے ساتھ موجود ہیں، اور اس دین میں بے اور شراء یعنی لین دین اور معاملات، والموفون بعہدہم اذا عاہدوا، اللہ تعالیٰ قرآن کریم میں فرماتے ہیں کہ مسلمان عہد کو پورا کرتے ہیں. یہ جو والموفون بعہدہم والی آیت ہے، علماء کرام کہتے ہیں اس کے اندر تمام جو مسلمان کے معاملات ہیں اس کی تربیت موجود ہے. اس لیے کہ اگر کوئی شخص عہد و پیمان کو مکمل نہ کرتا ہو تو نہ اس کی تجارت کامیاب ہے، نہ اس کا قرضہ کامیاب ہے، نہ اس کی انویسٹمنٹ کامیاب ہے، نہ وہ کسی کو قرضہ لے گا، نہ کسی کو وہ قرضہ دے گا، اور پوری مارکیٹ میں بدنام ہو جاتا ہے کہ فلاں آدمی یہ جھوٹا ہے، یہ وعدے پورے نہیں کرتا ہے. اللہ نے فرمایا والموفون بعہدہم اذا عاہدوا، مسلمان اور اہل اسلام کے اخلاق اور طریقہ یہ ہے کہ جب وہ کوئی عہد و پیمان اور ایگریمنٹ کرتے ہیں تو اسے پورا کرتے ہیں. اور علماء نے اس میں یہ بھی وضاحت کی ہے کہ اگر کسی انسان کی اپنے عہد کو پورا کرنے کی نیت نہیں تھی اور اتفاق سے عہد پورا ہو گیا، یہ گناہگار ہے. اپنے دل میں اور اپنی نیت میں اس کے کھوٹ موجود تھا، اللہ نے فضل کر دیا، عہد پورا ہو گیا، ورنہ یہ تو بھاگنے کے لیے تیار تھا پہلے سے. اس لیے میرے بھائیوں، اپنی نیتوں کو صاف کرنا، اپنے ارادوں کو مخلص کرنا یہ بہت ضروری ہے. اور اللہ وحدہ لا شریک کی یہ عادت ہے، یہ اللہ کی فطرت مبارکہ ہے. انا فی ظن عبدی، میں اپنے بندے کے گمان کے مطابق چلتا ہوں. جو بندہ اللہ سے فضل کی امید رکھے، احسان کی امید رکھے، کرم کی امید رکھے، بن کے بندہ جو اسے دل سے صدا دیتا ہے اس کا ہر کام خدا جلد بنا دیتا ہے. پہلے سے ہی ارادہ دھوکے کا ہے، پہلے سے ہی ارادہ فراڈ کا ہے، پہلے ہی سے ارادہ عہد شکنی کا ہے جو عموماً دیکھا جاتا ہے، تو پھر کیوں کر اس تجارت میں برکت آئے گی، کیسے اس تجارت میں خیریت آئے گی، اس کی تو بنیاد ہی غلط ہو چکی ہے. تو بہرحال اصل میں اسلام کے اندر جن چیزوں کی حرمت یا حلت ہوتی ہے اس میں علت کا بیان ہوتا ہے، और सूद में इल्लत क्या है? सूद में इल्लत पैसे के ऊपर पैसा आना है। सूद के अंदर इल्लत यह है कि एक आदमी के पास पहले से पैसा मौजूद है और ये अपने पैसे को मुआशरे में चलाएगा, घुमाएगा, और दीगर गुरबा और फुकरा के जेबों में जो पैसा है वो पैसा भी खींच के इसके साथ आ जाएगा। इस्लाम ने इस अमल की इजाजत हरगिज नहीं दी है, ख्वाह वो छोटे पैमाने पे हो या वो बड़े पैमाने पे हो। और लोग कहते हैं कि ये फला सूरत तो पैगंबर के जमाने में नहीं थी, फला सूरत तो पैगंबर के जमाने में नहीं थी। ठीक है, हमने सूरतों का एतबार नहीं करना है, हमने इल्लत का एतबार करना है। और सूद के गुनाह का अंदाजा इस बात से लगाया जाए कि एक रिवायत में इस तरह आया है कि सूद के 70 शोबे हैं, सूद के 70 अज्जा हैं, 70 किस्म के उसके शोबे हैं। और जो सबसे पहला शोबा है, उसका सबसे कमजोर शोबा है, वो है यन के हो उम्महू, के अपने मां के साथ कोई आदमी जिना करे। ऐसे गुनाह के अंदर हमारी कौम बिल्कुल गर्क हो चुकी है, ऐसे गुनाह के अंदर हमारे लोग लगे पड़े हैं और 2 को 4 और 4 को 8 करने में मसरूफ हैं। पीछे इस बात का ख्याल नहीं है कि ये क्या हो रहा है। और इतने बड़े गुनाह के होते हुए अगर दुनिया से चले गए तो अल्लाह को क्या जवाब देंगे? और वो लोग जो इस किस्म की बातें करते हैं कि जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दौर में तो आज का जो मॉडर्न निजामे मईशत है ये तो था ही नहीं, और इसकी जो सूरतें राइज हैं बैंकों में, मालियाती इदारों में, वो तो मौजूद ही नहीं थी, तो वो भी कान खोल के सुन लें कि जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खुद 2 मरतबा सफर तिजारत पे तशरीफ ले गए। ये सफर तिजारत किस लिए था और इसकी सूरत क्या थी, इसकी खसूसियात क्या थी, आज भी वो खसूसियात मुआशरे के अंदर पाई जाती हैं। आपने सुना होगा, कहते हैं कि ज्वाइंट वेंचर कर रहे हैं, यानी मिलके एक कौम, एक कबीला, एक मोहल्ला, एक खानदान, एक दोस्तों की जमात अपने पैसे आपस में मिला के और फिर उससे कोई काम करते हैं, इसे ज्वाइंट वेंचर कहा जाता है। ये जो ज्वाइंट वेंचर है ये कुरान करीम में मौजूद है, कहां? लईलाफ कुरैश, ईलाफ रहलत शिता वस्सैफ। कुरैश जो कारोबार करते हैं और कुरैश जो सर्दी के मौसम में यमन जाते हैं और गर्मी के मौसम में शाम जाते हैं, ये क्यों जाते थे? इसलिए कि सारे मक्का वाले हर हर घर के उसमें पैसे होते थे और तमाम अहले इलाका मिलके एक पैसे का फंड जमा करते थे और फिर तमाम उसके जो अकलमंद लोग होते थे कबीले के, उस शहर के मक्का वाले, वो सोचो विचार करते थे, गौर करते थे कि कौन सी तिजारत की जाए, कौन सा माल खरीदा जाए, वहां ले जाके बेचा जाए, और मशवरे के बाद जो फैसला होता था उस फैसले पे वो चलते थे। और जहां जाते थे लोग उनको इज्जत देते थे, लोग उनको आंखों पे बिठाते थे और लोग उनका एहतराम करते थे, इसलिए कि ये मक्का वाले हैं, ये काबा वाले हैं, ये अल्लाह के घर के मुतवल्ली हैं, ये हाजियों के मेजबान हैं और ये अरफात और मुजदलिफा के वारिसीन हैं। अल्लाह ने कुरान में फरमाया लईलाफ कुरैश ईलाफिहिम रहलता शिता वस्सैफ फलयअबुदु रब्ब हादल बैत। जब अल्लाह का एहसान हो और अल्लाह तबारक व तआला फरावानी नसीब करें तो उसका अजीम शुक्र वो इबादत है। اور عبادت کیسے کرنی ہے؟ قل ان صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین لا شریک لہ و بذلک امرت. میرا پورا جسم کی عبادت، میں نماز پڑھوں اللہ کے لیے، میں روزہ رکھوں اللہ کے لیے، میں طواف کروں اللہ کے لیے، یہ عبادت ہو رہی ہے. اور میری پوری مالی عبادت، جب سال گزر جائے مال پہ زکات دے دوں اللہ کے لیے، جب رمضان المبارک خیر خیریت سے ختم ہو جائے تو فطرہ دے دوں اللہ کے لیے، جب دس ذوالحجہ کی قربانی آئے تو اپنے پسندیدہ پیسے کو خرچ کر کے جانور خریدیں اور اس کو ذبح کریں اللہ کے لیے، یہ ہے شکر. فَلْيَعْبُدُوا رَبَّ هَذَا الْبَيْتِ، اس گھر کے خدا کی عبادت کرنی ہے، اس گھر کے خدا کو راضی کرنا ہے، اس گھر کے خدا کی خوشنودی حاصل کرنی ہے. یہ ہے وہ طریقہ جو اسلام نے بتایا ہے. اور وہ لوگ جو ہر مسئلے کے اندر اس قسم کی علتیں تلاش کرتے ہیں کہ حرام چیز کو حلال کر دیں، یا حرام چیز کے اندر کوئی گنجائش پیدا کر دیں، حدیث شریف میں آتا ہے الحلال بین والحرام بین. اے لوگوں، مسلمانوں، حلال بالکل واضح ہے. اللہ نے فرمایا وما لکم الا تاکلوا مما ذکر اسم اللہ علیہ، اللہ کا نام جن چیزوں پہ لیا گیا ہو، اللہ نے جن چیزوں کو حلال قرار دیا ہو، اللہ نے جن چیزوں کو تمہارے لیے کھانا جائز کیا ہو، اس کو کھاؤ، نہیں کھاؤ گے تو گناہگار ہوگے. اور گزشتہ شب جمعہ میں ہماری یہ تفصیل سے تفسیر آئی کہ کفار اور مشرکین کی عادت تھی اپنی طرف سے چیزوں کو حرام کر دیتے تھے. وقالوا ما في بطون هذه الانعام خالصة لذكورنا ومحرم على ازواجنا. سورہ انعام میں تفصیل موجود ہے، اپنی طرف سے چیزوں کو حرام کرتے تھے. یہ بھی گناہ ہے، یہ بھی شرک ہے. کیوں حرام کرتے تھے؟ وہ جی فلاں بیل فلاں بابے کے نام پہ ہو چکا ہے، یہ ہوتی تھی وجہ. اب نہ اس سے کوئی بیٹھے گا، نہ اس سے کوئی کام مزدوری لے گا، بلکہ وہ اس بابے کی طرح اب ہو چکا ہے محترم و مکرم، اور کوئی اس کو ہاتھ نہیں لگا سکتا تھا. ما جعل اللہ من بحیرہ ولا سائبہ ولا وسیلہ ولا حام. یہ جو قرآن کریم میں کلمات آئے ہیں، یہ سارے کے سارے اس کا رد ہے. یہ تو میرے محترم بھائیوں، الحلال و بین، اللہ نے جو ہمارے دین میں حلال فرمائی ہیں چیزیں، روز روشن کی طرح واضح ہیں. والحرام و بین، اور اللہ نے ہمارے دین میں جو اشیاء حرام کر دی ہیں وہ بھی بالکل واضح ہیں. وبینہما مشتبہات، اور ان کے درمیان میں جو چیزیں ہیں وہ مشتبہات ہیں، وہ متشابہات ہیں، اور ان کے بارے میں کیا کرنا ہے؟ وما یعلم تاویلہ الا اللہ والراسخون فی العلم یقولون آمنا به کل من عند ربنا. قرآن کہتا ہے جن کو اللہ نے دین دیا ہے، جن کو اللہ نے عقل دی ہے، جن کو اللہ نے اخلاص دیا ہے، اور وہ آگے بڑھنا چاہتے ہیں، مزید ترقی کرنا چاہتے ہیں، وہ کہتے ہیں کہ ہم متشابہات میں نہیں پڑیں گے، ہم اللہ کے حکم کو من وعن مانیں گے. اور یہ ہمارا ایمان ہے کہ اللہ نے جو حکم نازل کر دیا ہے، کل من عند ربنا، وہ اللہ ہی کا ہے. اور وہ مشہور واقعہ حضرت مولانا مفتی محمد تقی صاحب مدظ اللہ العالی، اللہ تعالیٰ ان کی زندگی میں برکات نصیب فرمائے، انہوں نے جگہ بیان کیا ہے. وہ بڑا عجیب واقعہ ہے، وہ یاد آیا تو آپ کو بھی سنا دیں. وہ فرماتے ہیں کہ ہندوستان کا ایک گویا وہ چلا گیا حج پہ، اور मक्का से मदीना जाते हुए रास्ते में कहीं उसका ठहराव हुआ और पुराने जमाने का तरीका के काफले वाले जब कहीं रुक जाते थे तो अशआर पढ़ते थे, गीत पढ़ते थे, गुनगुनाते थे ताकि वक्त गुजर जाए और कुछ थकावट दूर हो जाए। तो वहां उस जगह पे एक अरब बद्दू गवैया आया और उसने वहां पे आके गाने गाए, कसीदे पढ़े। तो ये हिंदुस्तान का गवैया उसकी जब गाने सुने, उसने कहा ये तो बड़ी गंदी आवाज है, बड़ी भद्दी आवाज है, और कहने लगा कि अब पता चला कि अगर हिंदुस्तान के गवैये का गाना पैगंबर सुन लेते तो उसको हराम न करते, ये बद्दू का गाना जिस तरह की आवाजें सुन के उन्होंने हराम करार दिया है। तो ये वो लोग हैं जो हर मसले के अंदर इस बात को आगे करते हैं कि जी ये चीज तो उस जमाने में थी नहीं, ये थी या नहीं थी इससे सवाल नहीं है, ला तज़लिमून वला तुज़लमून ये है सवाल, ना तुम किसी पे जुल्म करोगे। अब देखिए पाकिस्तान की जो मईशत है और ये हालात हैं, ये हालात किस लिए हैं? सच्ची बात कड़वी होती है, ये हालात इसलिए बने हैं कि हम 70 साल से सूद पे सूद ले लेके इस कदर गर्क हो चुके हैं कि जिन लोगों से हमने कर्जा लिया है उनको सूद समेत वापस करने के पैसे अब हमारे पास मौजूद नहीं है। क्या जरूरत थी इस गन में पड़ने की? जिन मुल्कों पे दुनिया में बड़ी बड़ी पाबंदियां लगी हैं और न वहां आप कोई चीज इंपोर्ट कर सकते हैं न कोई चीज एक्सपोर्ट कर सकते हैं, क्या वो भूख से मर गए? खुदा की कसम आज वो हमसे शायद बेहतर हालात में हो। उसकी वजह यह है कि इस किस्म की गंदगियों से जो भी बचेगा तो उसकी मईशत कामयाब होगी। लेकिन हमारे यहां बबांगे दुहल उसको तो छोड़िए, बल्कि उन्हीं के बगल बच्चे निकल आए हो। ये जी इस्लामी बैंक है और ये सराते मुस्तकीम अकाउंट है, शर्म तुमको मगर नहीं आती। सूरह फातिहा की आयात पे उन्होंने अकाउंट बना लिए और उसमें आप पैसा डालेंगे तो आप सराते मुस्तकीम वाले हो जाएंगे। अब पूरे आलम के दीन का मैयार बैंक के अकाउंट पे हो चुका है और कहते हैं कि ये इस्लामी बैंक है, कोई इस्लामी बैंक नहीं है। हाँ कुछ फर्क मौजूद है, वो खुलेआम कहते हैं कि हम सूद ले रहे हैं, हम सूद दे रहे हैं, और ये छुप छुपा के कोई मामला करते हैं, नाम बदल देते हैं, और जो वहां पे सरचार्ज लगता है सूद का उसे सदका कहते हैं, हालांकि वो वही सरचार्ज है जो हराम नाजायज है, और इसके अलावा दीगर चीजों को आगे पीछे करके पैसों को घुमा फिरा के शरीयत के नाम उन पे रख के मुजारबा और मुजाबना और कहते हैं कि जी हलाल हो गया। हाशा व कल्ला, बहुत बड़े बड़े उलमा खुसूसन हजरत वाली साहब रहमतुल्लाह अलैह ने इस पे तहकीक की और 400 पाकिस्तान के उलमा का इजलास जामिया फारूकिया में भी हुआ, जामिया हसनुल उलूम में भी हुआ, जामिया इस्लामिया बनोरी टाउन में भी हुआ, और उनको ये बात समझ में नहीं आई कि आया ये इस्लामी बैंक इस्लामी कैसे है। तो मेरे मोहतरम भाइयों, बहुत अच्छा कदम है, एक अजीम फैसला है, काश के ये वाकयातन ऐसा ही हो, काश के इस पे अमल दरामद जल्द हो जाए, और काश के हमारे वो तमाम सूदी लेन देन जिसकी वजह से आज हम मुश्किलात में पड़े हुए हैं वो खत्म हो जाएं। जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जब सूद के खात्मे का ऐलान किया तो सबसे पहले हजरत ने फरमाया मेरे खानदान के लोग, खुसूसन हजरत अब्बास रज़ियल्लाहु अन्हु के जो सूदी कर्जे हैं वो आज के बाद खत्म हो चुके हैं। ये होता है तरीका और ये होता है अमल का मुखलिस अंदाज के मुसलमान अपने और अपने घर से इस बला को बाहर निकाले तो अल्लाह तबारक व तआला अनकरीब इस बला से बचने की सूरत में हमें बेहतरीन तिजारत नसीब कर देंगे। हदीस शरीफ में आता है कि अल्लाह ताला ने एक चीज हराम की है और एक चीज को हलाल किया है। हराम सूद को किया है और हलाल तिजारत को किया है। क्या मतलब है? मतलब यह है कि देखिए, ये पैसा मैंने एक मुसलमान को दिया और मुझे इससे कोई सरोकार नहीं है कि ये तिजारत करेगा या ये कारोबार करेगा या ये कहीं पे इसको इन्वेस्ट करेगा, मुझे इससे कोई अमल दखल नहीं है। मुझे ये पैसा वापस हर हाल में चाहिए और इससे ज्यादा चाहिए, ये जुल्म है। इसलिए अल्लाह ने इसे नाजायज करार दिया है। दूसरी सूरत देखिए कि यही पैसा मैं एक मुसलमान को दे रहा हूं और उससे मैं कहूं कि आप मेहनत करें, आप कोशिश करें और मेरा ये पैसा आपके साथ शिरकत के तौर पे है, फायदा होगा तो भी हम दोनों शरीक होंगे, नुकसान होगा तो भी हम दोनों शरीक होंगे, तो जुल्म की सूरत खत्म हो गई, तिजारत जायज हो गई। इतनी सी बात है और इसके तमाम वो सूरतें जो इंसान को जुल्म की तरफ ले जाती हों। और अब तो सुना ये है कि अगर बर वक्त कर्जा वापस न कर सके और दिन गुजरते चले गए तो उनकी दुआ ये होती है कि ये और देर कर दे। उनकी कोशिश ये होती है कि ये जो सूद डबल हुआ है ये ट्रिपल हो जाए और जो ट्रिपल हुआ है वो क्वाड्रुपल हो जाए, चार गुना हो जाए, ताकि बैंक को फायदा ज्यादा हो, ताकि सूदखोरों के पैसे ज्यादा से ज्यादा होकर वापस आए। ला तज़लिमून वला तुज़लमून, इस्लाम कहता है न जुल्म करने देंगे और न जुल्म होने देंगे। हजरत उमर फारूक रज़ियल्लाहु ताला अन्हो खलीफत इस्लाम हैं और खलीफा राशिद हैं और जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के करीबी सहाबा में से हैं। बादशाह रूम ने जासूस भेजे थे कि ये उमर कौन है, कैसा आदमी है कि इसका आदल मशहूर है, इसका इंसाफ मशहूर है, न किसी से डरता है न किसी के सामने झुकता है, पता करके आओ, इंटेलिजेंस जमा करो। वो जासूस मदीना मुनव्वर आए, उन्होंने हजरत उमर रजी अल्लाह तआला अन्हु को करीब से देखा और वो हजरत उमर से बड़े मुतासिर हुए और वापस जाके उन्होंने कहा कि खलीफतुल मुस्लिमीन उमर इब्न अल खत्ताब रजी अल्लाह अन्हु ला यखदउ वला युखदउ, न धोखा खाता है और न धोखा करता है। कैसी जबरदस्त बात कही है। तो मेरे मोहतरम भाइयों, आप हजरात भी अगर मुसलमान की हैसियत से अपने मुआमलात में भी इस्लाम को अपना लीजिए, इस्लामी तालीमात को अपने लिए मशल राह बना लीजिए, तो इंशाअल्लाह ताला अल्लाह ताला आपके अमवाल में बरकत देंगे, ना आप धोखा खाएंगे ना आप धोखा देंगे। और ये वो रास्ता है जो कामयाबी का रास्ता है, सूद की बला से, सूद के अजाब से, सूद की निजासत से और सूद की नहूसत से जितना जल्द हो सके अपनी जान छुड़ा लीजिए, तौबा कीजिए, इस्तिग़फ़ार कीजिए, अल्लाह से मुआफ़ी मांगिए। हदीस शरीफ में आता है, अगर समंदर की झाग के बराबर भी गुनाह होंगे अल्लाह ताला मुआफ़ कर देते हैं, अगर दरख्त के पत्तों के बराबर भी गुनाह होंगे अल्लाह ताला मुआफ़ कर देते हैं, अगर रेत के ज़र्रात के बराबर गुनाह होंगे अल्लाह ताला मुआफ़ कर देते हैं। وآخر دعوانا أن الحمد لله رب العالمين بسم الله الرحمن الرحيم पूछा है कि कामों में रुकावट खत्म करने के लिए कोई तदबीर बताएं। मौलाना रूम रहमतुल्लाह अलैह का शेर है, गम चुबीनी जूद इस्तिग़फ़ार कुन, गम बामर खालिक आमद का रुकन। यानी जब मुश्किल आए, जब तकलीफ आए, जब कभी ऐसा मरहला आए तो इस्तिग़फ़ार बढ़ा दो, इसलिए कि ये जो मुश्किल आई है, ये तकलीफ आई है, ये भी अल्लाह के हुक्म से आई है और अल्लाह ताला का हुक्म हो जाएगा तो ये ख़त्म हो जाएगी। हदीस शरीफ में आता है, मन लज़िम अल इस्तिग़फ़ार, जिस किसी ने इस्तिग़फ़ार को लाजिम पकड़ लिया, جعل اللہ لہ من کل ضیق مخرجا, اللہ تعالیٰ اس کو ہر تنگی سے نکالنے کا راستہ دیں گے. وہ من کل ہم من فرجا, اور اللہ تبارک و تعالیٰ ہر غم سے اس کے لیے راحت اور آسانی پیدا کر دیں گے. ورزقہ من حیث لا یحتسب, اور اللہ تعالیٰ وہاں سے رزق دیں گے جہاں سے کبھی وہم و گمان میں بھی نہ تھا. حضرت والد صاحب رحمت اللہ علیہ فرماتے تھے کہ استغفار تین طرح سے پڑھنا چاہیے. نمبر ایک, استغفر اللہ ربی من کل ذنب واتوب الیہ, زیادہ تر یہی پڑھا کریں. نمبر دو, استغفر اللہ الذی لا الہ الا ہو الحی القیوم واتوب الیہ, یہ بھی پڑھا کریں, اپنے اعمال میں اس کو بھی لائیں. اور نمبر تین, استغفر اللہ العظیم الذی لا الہ الا ہو الحی القیوم واتوب الیہ. اس میں پہلے میں لا الہ نہیں ہے, دوسرے والے میں لا الہ بھی ہے, اور تیسرے میں استغفر اللہ العظیم الذی لا الہ اس طرح ہے. اور سید الاستغفار تو آپ جانتے ہی ہیں کہ بہت ہی بڑا ورد اور وظیفہ ہے, اسے پڑھا کریں تو انشاءاللہ کوئی ایسا غم مشکل نہیں ہے کہ اللہ تعالیٰ اس کو آسان نہ کریں. پوچھا ہے کہ تفسیر بالرائے سے منع کیا گیا ہے جبکہ بڑی بڑی کتابوں میں ایسی چیزیں موجود ہیں کہ جو حدیث میں موجود نہیں ہیں, تو کیا وہ تفسیر بالرائے نہیں ہے؟ اصل میں تفسیر بالرائے کسے کہتے ہیں یہ سمجھنا ضروری ہے. تفسیر بالرائے اس تفسیر کو کہتے ہیں جو آدمی اپنی طرف سے کر لے اور وہ قرآن و سنت کے خلاف ہو. وہ تفسیر جو اللہ نے آپ کے دل و دماغ میں ڈالی اور وہ قرآن و سنت کے مطابق ہوتی ہے, وہ تفسیر بالرائے نہیں ہے, وہ بہترین تفسیر ہے. اور وہ اللہ نے آپ کو جو ملکہ دیا ہے وہ اللہ کا فضل ہے. یہی تو وجہ ہے کہ یہ غامدی اینڈ کمپنی سے ہمارے علماء دور رہتے ہیں کہ وہ قرآن کریم کے مطالب اس طرح بیان کرتے ہیں جیسے کہ نہ پیغمبر نے کیے, نہ صحابہ نے کیے, نہ تابعین نے کیے, نہ اتباع نے کیے, نہ ائمہ نے کیے. اپنی طرف سے کوئی ادھر ادھر کی تفسیر لگا کے قرآن کی تفسیر کرتے ہیں اور مسلمانوں کو گمراہ کرتے ہیں. وہ ہے تفسیر بالرائے. جو قرآن و سنت کے احکام کے موافق ہوگی وہ تفسیر بالرائے نہیں ہوتی. کیا ایک مرد عورت کے محاذات میں نماز پڑھ سکتا ہے جبکہ دونوں کی نمازیں علیحدہ علیحدہ ہوں, جیسا کہ بعض اوقات حرم شریف میں ہو جاتا ہے؟ دیکھیے, اس طرح کے اعمال سے بچنا ضروری ہے. اگر آپ کے علم میں آ جائے کہ آپ کے آس پاس میں خاتون نماز پڑھ رہی ہے تو وہاں آپ نماز نہ پڑھیں, وہاں سے چلے جائیے. اور اگر خدا نہ خواستہ کوئی ایسی صورتحال پیدا ہو گئی لیکن آپ کی نماز کوئی اور ہے اور خاتون کی نماز کوئی اور ہے, تو نماز پہ کوئی فرق نہیں پڑتا, نماز ہو جائے گی اگرچہ خاتون قریب میں ہی کیوں نہ ہو. اس نماز میں منع ہے جس میں آپ کی اور خاتون کی تکبیر ایک ہی ہے. اس میں اگر خاتون برابر میں آ گئی یا آپ سے آگے آ گئی تو نماز فاسد ہو جائے گی. پوچھا ہے کہ اگر نماز کے شروع میں ثنا پڑھنا بھول گئے تو کیا سجدہ صحو کرنا ہوگا؟ ثنا جو سبحانک اللہم پڑھا جاتا ہے یہ سنت ہے, اور سنت کے چھوڑنے پہ نماز میں سجدہ صحو واجب نہیں ہوتا, بلکہ بری بات ہوتی ہے, خلاف ادب ہوتا ہے. اس لیے اگر کسی کا ثنا چھوٹ گیا تو وہ سجدہ صحو نہیں کرے گا. کیا غسل کرنے سے وضو بھی ہو جاتا ہے؟ جی ہاں, غسل سے پہلے وضو کرنا سنت طریقہ ہے. تمام فقہ کی کتابیں, حدیث کی کتابیں آپ دیکھیں گے تو پیر کے علاوہ پورے جسم کا وضو کر لینا غسل سے پہلے یہ سنت ہے. اور غسل کے بعد وضو کرنا یہ نیت سے کہ شاید وضو نہیں ہوا غسل کی وجہ سے, علامہ شامی فتاوی شامی میں کہتے ہیں بدعتن, یہ بدعت ہے, یہ بہت بری بات ہے. اس لیے اس میں احتیاط کی جائے, غسل سے پہلے وضو کریں, غسل کے بعد وضو نہ کریں. پوچھا ہے کہ سوال یہ ہے کہ ایک آدمی صاحب حیثیت ہے اور حج اس پر فرض ہے مگر میاں یا بیوی کی وجہ سے حج پر نہیں جاتا, کیا میاں یا بیوی کیسے, آدمی کا میاں کیسے ہوگا؟ یہ آپ نے کیا سوال کیا ہے, سمجھ سے باہر ہے. کیا کوئی شخص بیٹا یا بیٹی ماں کی خدمت کی وجہ سے شادی نہیں کرتا اور دوسری بہن کے سب سے استادوں سے شادی کیا، دوسرے بہن کی ذمہ داری نہیں ہے ایسا کرنا صحیح ہے؟ بہرحال شادی کرنا کوئی لازم نہیں ہے، اگر ماں باپ کی خدمت کے لیے اس نے شادی کو مؤخر کیا ہے تو بہت اچھا کام کیا ہے، شادی کے بعد تو ویسے بھی یہ کہیں اور لگ جائے گا، ماں باپ تو رہ ہی جائیں گے اس سے، اس لیے احتیاط ضروری ہے۔ لیکن ماں باپ کو کوئی حق نہیں ہے کہ وہ والدین کو شادی سے روکے کر سکنے۔ الحمدللہ رب العالمین، لا الہ الا اللہ وحدہ لا شریک لہ، لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر۔ اللہم لا تدع لنا ذنبا الا غفرتہ، ولا ہما الا فرجتہ، ولا حاجة الا قضیتہا، یا ارحم الراحمین ویا اکرم الاکرمین۔ دعا فرمائیے، اللہ تعالیٰ مجھے بھی صحت دے، تمام بیماروں کو صحت دے، عافیت دے، جو رکاوٹیں ہیں، جو مشکلات ہیں، اللہ تعالیٰ ان کو دور کر دیں۔ اللہ تعالیٰ ہماری آپ کی ہر کام میں مدد فرمائے۔ نصرت تبلیغی جماعت کا جو اجتماع ہو رہا ہے، دعا کیجئے اللہ تعالیٰ وہ بھی خیر و عافیت پایا ہے تکمیل تک پہنچا دے۔ وہاں جو دعائیں ہو رہی ہیں، وہاں جو واعظ ہو رہے ہیں، اللہ تعالیٰ ان میں اثر ڈالے، اللہ تعالیٰ ان کو قبول کر دے۔ وصلی اللہ تعالیٰ علی خیر خلقہ محمد وعلی آلہ واصحابہ اجمعین، برحمتک یا ارحم